جزاكم الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وقال نسوة في المدينة امرأة العزيز تراود فتاها عن نفسه قد شغفها حبا إنا لنراها في ضلال مبين. فلما سمعت بمكرهن أرسلت إليهن وأعتدت لهن متكئا وآتت كل واحدة منهن سكينا وقالت اخرج عليهن. فلما رأينه أكبرنه وقطعن أيديهن وقلن حاش لله ما هذا بشر إن هذا إلا ملك كريم. قالت فذلكن الذي لمتنني فيه ولقد راودته عن نفسه فاستعصم ولئن لم يفعل ما آمره ليسجنن ولا يكون من الصاغرين. قال رب السجن أحب إلي مما يدعونني إليه، وإلا تصرف عني كيدهن أصب إليهن وأكن من الجاهلين. فاستجاب له ربه فصرف عنه كيدهن، إنه هو السميع العليم. ثم بدا لهم من بعد ما رأوا الآيات ليسجننه حتى حين. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زد علما. تو اس کلاس میں ہم سورہ یوسف کی تفسیر پڑھتے ہیں ہمارے قرآن کی جلد نمبر 5 سے، اور جو بھی آیات تلاوت کی گئیں ان کا اب ہم نے ترجمہ اور خلاصہ تفسیر، معارف و مسائل وغیرہ پڑھنے اس کلاس سے شروع کرنے ہیں. پیچھے وہ واقعہ بیان ہو رہا ہے، اور ابھی ایک طرح سے وہ چل ہی رہا ہے کہ جس میں یوسف علیہ السلام کو ان کی مالکن، آج کل مالکن کہا جاتا ہے، تو زلیخہ اس کا نام تھا، اس نے ان کو بہلانے پھسلانے کی کوشش کری، اپنی طرف راغب کرنے کی کوشش کری، تو انہوں نے جو ہے وہ اپنے آپ کو اس سے اللہ کی مدد کے ساتھ بچایا، اور پھر اللہ تعالیٰ نے بچے کو بولنے کی بھی توفیق عطا فرمائی. چھوٹا سا بچہ تھا، بول نہیں سکتا تھا، تو عزیز مصر کے اوپر جو ہے نا یہ بات کلیئر ہو گئی کہ قصور یوسف علیہ السلام کا نہیں تھا بلکہ زلیخہ کا ہی قصور تھا. تو عزیز مصر نے اس وقت جو ہے وہ اس کو ملامت بھی کری اور یوسف علیہ السلام سے کہا کہ اس کو بس یہیں پہ رہنے دو، اور اس کے ساتھ جو ہے نا وہ اس کو اگنور کرو، اعرض عن ہذا، اس معاملے سے جو ہے نا وہ اعراض کرو، جانے دو اس کو. ٹھیک ہے، اب اس کے بعد کیا ہوا؟ تو اللہ تعالیٰ ارشاد فرماتے ہیں، دیکھیں کہانی بیان کر رہے ہیں ہمیں، کیسی کہانی، عورتوں کا، عورت نے یہ کہا، پھر اس کے بعد اس نے یہ کیا، کتنی تفصیل کے ساتھ سورہ یوسف کے اندر اللہ تعالیٰ نے واقعہ بیان کیا ہے. اور ظاہر ہے اللہ تعالیٰ بیان کریں تو اللہ تعالیٰ تو الحکیم ہے، الحکیم. اور حکیم کا کیا اصول ہوتا ہے کہ اس کا کوئی بھی فعل جو ہوتا ہے وہ حکمت سے خالی نہیں ہوتا. تو اللہ تعالیٰ اتنی تفصیل کے ساتھ جو یہ واقعہ بیان فرما رہے ہیں نا، اس کے اندر بے شمار حکمتیں پوشیدہ ہیں. ہمارا کام یہ ہے کہ ہم اللہ کی توفیق مانگیں کہ اللہ ہمارے اوپر بھی یہ حکمتیں کھول دے، اور ہمیں اس کا مقصد سمجھ میں آ جائے، ہمیں اس سے فائدہ حاصل کرنے کی توفیق عطا فرما دیجئے. تو اس دعا کے ساتھ اور اس نیت کے ساتھ ہم اس کا ترجمہ پڑھتے ہیں اردو زبان کے اندر، کیونکہ ہماری مادری زبان جو ہے وہ اردو ہی ہے، عربی ہماری نیٹو لینگویج نہیں کہلاتی. تو فرماتے ہیں، وقال نسوت فی المدینتی، اور مدینہ یعنی جو سٹی کو مدینہ کہتے ہیں، بڑا جو سٹی ہوتا ہے نا، شہر، اور جو چھوٹی سی جو بستی ہوتی ہے اس کو مدینہ نہیں کہتے، اس کو قریہ کہتے ہیں. ہمارے یہاں اردو میں اس کو بستی اور قریہ اردو میں بھی کہتے ہیں. تو مدینہ کی نسوہ عورتیں، انہوں نے کہا امرأت العزیزی، جو عزیز کی عورت ہے نا، العزیز یعنی جس کے پاس اتھارٹی ہے، العزیز دا ون ود اتھارٹی، اللہ تعالیٰ کے بھی صفاتی ناموں میں سے ایک نام العزیز ہے. ठीक है, तो ये अजीज मिस्र था, मिस्र की अथॉरिटी वाला, तो कोई इस किस्म का होगा, मिनिस्ट्री ऑफ इंटीरियर का चीफ वगैरह टाइप की कोई चीज होगी। तो अजीज की जो औरत है, इमरा औरत को कहते हैं, तो राविदु फताहा, उसने अपने नौजवान गुलाम को जो है ना वो यानी की तरफ ख्वाहिश करी, रावदा युराविदु, पीछे भी हमने यही अल्फाज अल्लाह ताला ने लफ्ज इस्तेमाल किया था ना, तो काला हिया रावदत रावदतनी अन नफसी, ठीक है, उसने ख्वाहिश की मुझसे, ठीक है, यूसुफ बोला कि उसने ख्वाहिश की मुझसे, तो राविदु कि उसने यानी अब यहाँ पर जो है वो क्या कहते हैं मजू वो प्रेजेंट टेंस का सीगा इस्तेमाल हो रहा है, मुजारे का सीगा, तो राविदु फताहा कि वो जो है ना वो अपने गुलाम से जो है वो ख्वाहिश कर रखती है अपने गुलाम से, फता फता जो है ये नौजवान के लिए इस्तेमाल होता है, जवानी के लोग, इब्राहिम अलैहिस्सलाम का भी कभी जब अल्लाह ताला तज़किरा फरमाते हैं तो वो क्या है वो फता का लफ्ज वहां पर भी इस्तेमाल होता है कि हमारे दरमियान एक नौजवान है वो हमारे इन खुदाओं की बुराई करता है, ठीक है। गालबन सूरह कहफ के अंदर भी जो असहाब कहफ का तज़किरा है तो वहां पर भी फता का लफ्ज इस्तेमाल किया क्योंकि वो भी नौजवान थे। तो तुराविदु फताहा ये ख्वाहिश करती है अपने नौजवान गुलाम से, नौजवान से मुराद यहीं पर था, यहाँ पर जो है वो गुलाम उसके घर में काम करने वाला, अन नफसी ही, ठीक है, अन नफसी ही उसके जी को, यानी अपने गुलाम यूसुफ के जी को जो है ना उसकी तरफ जो है ख्वाहिश करती है, उसके नफ्स की तरफ ख्वाहिश करती है, कद शगाफहा हुब्बा, तो उस फरीफ्ता हो गया उसका दिल उसकी मोहब्बत में, हुब्बन, ठीक है, यानी उस वो जो है ना उसकी अपने गुलाम की मोहब्बत के अंदर हुब्बन, हुब जो है वो मोहब्बत को अरबी में कहते हैं, तो फरेफ्ता हो गया उसके दिल उसकी मोहब्बत में यानी गुलाम की मोहब्बत में, इन्ना नराहा फी दलालिम मुबीन, बेशक हम अलबत्ता देखते हैं उसको यानी जुलेखा को खुली गुमराही के अंदर, क्लियर गुमराही के अंदर, यानी उसकी जो गुमराही है ना, वलाल वलालत, ठीक है, वलालत का मतलब क्या होता है कि गुमराह हो जाना, सही सीधे रास्ते को छोड़ करके किसी उल्टे रास्ते के ऊपर चल पड़ना और सीधे रास्ते को भूल जाना, इसको गुमराही कहते हैं, और उर्दू के अंदर लफ्ज भी गुम राह इस्तेमाल हुआ इसीलिए, तो हम उसको जो है ना वो क्लियर गुमराही में देखते हैं, यानी वो ये हरकत कर रही है ना ये सही हरकत नहीं है, अब देखें यहाँ पे क्या बोल रही है, सही हरकत नहीं है, आगे देखें क्या बोलेंगी, ठीक है, तो यहाँ पे तो बोल रही है बिल्कुल क्लियर गुमराही। फिर उसके बाद फलम्मा समिअत बिमकरिहिन्ना, पस जब, लम्मा जब, समिअत उसने सुना यानी जुलेखा ने सुना, बिमकरिहिन्ना उन लोगों के मकर के बारे में, ठीक है, उन लोगों के आपस की जो बातें चल रही थी, जो प्लानिंग तो ऐसा सच नहीं कर रही थी क्योंकि वो काम करेंगी जा करके कुछ कुछ प्लॉट करेंगी इनके खिलाफ, नहीं बल्कि आपस में जो ये खुसुर फुसुर कर रही थी ना और एक बातें कर रही थी, बातें बना रही थी, तो उसी के लिए मकर का लफ्ज अल्लाह ताला ने इस्तेमाल किया है, ठीक है, तो वो भी एक तरह की प्लानिंग ही का प्रोलोग होता है, यानी उसी का मुकदमा होता है, बाद में जाकर के ये कोई मेजर किस्म की प्लानिंग बन जाती है, शुरू में जो है वो जरा खुसुर पुसुर होती है, इधर उधर की बातें चलती हैं, फिर उसके बाद बड़ी मकर बन जाता है। तो जब उसको जब उसने सुना उन औरतों के मकर के बारे में, अरसलत इलैहिन्ना, तो उनको बुला भेजा यानी उनको मदरू किया अपनी तरफ, बुलवा भेजा, कोई मैसेंजर्स भेजे होंगे कि भाई आ जाओ मेरे घर पे आ जाओ, वह अअतदत लहुन्ना, और उसने तैयार किए उनके लिए, उन औरतों के लिए, लहुन्ना उन औरतों के लिए, मुत्तकअन टेक लगाने वाली चीजें, मुत्तकीना फीहा अलल अराइक, जन्नत के बारे में अल्लाह ताला फरमाते हैं कि जो जन्नती होंगे ना वो मुत्तकीन टेक लगाए हुए होंगे तकियों के ऊपर जन्नत की जन्नत में, यानी जब उनकी मजलिस लगेगी जन्नतियों की तो वो ऐसे जो है ना वो ठाट से जो है टेक लगा के बैठे होंगे अपनी मसनदों के ऊपर, तो मुत्तका जो है ये टेक लगाने वाली चीज को कहते हैं, तो मुत्तकन टेक की हालत में वो बैठे यानी उनके लिए तैयार किया कि वो इस हालत में आके बैठे हैं। नबी अलैहिस्सलाम जो हैं जब हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह तआला के घर तशरीफ ले जाते थे तो दो पत्थर रखे होते थे वहां पर। तो एक पत्थर जो था ना, उससे नबी अलैहिस्सलाम टेक लगा के बैठ जाते थे, उसका नाम ही था मुत्तका, टेक लगाने वाला पत्थर। और दूसरा जो था ना वो मुतकल्लिम, वो नबी अलैहिस्सलाम को सलाम किया करता था। ठीक है, तो मुत्तकअन लहुन्ना मुत्तकअन व आतत कुल्ला वाहिदतिन, और दी उनमें से हर एक को कुल्ला वाहिदतिन, यानी ये अरबी मुहावरा, इसका उर्दू में तर्जुमा जो है वो हर एक को उनमें से, बिन हुन्ना उनमें से सिक्कीना, सिक्कीन जो है वो अरबी में छुरी को कहते हैं। वकालत वकालत, और उसने कहा, किसको कहा ये जिक्र नहीं है कि किसको कहा, लेकिन पूरे वाक्य से रेफरेंस टू कॉन्टेक्स्ट से समझ में आता है कि यूसुफ अलैहिस्सलाम को उसने कहा, उखरुज अलैहिन्ना, निकल आओ उनके सामने, या उन पर निकल आओ। उन पर निकल आओ का मतलब क्या है, उनके सामने निकल आओ, अलैहिन्ना इन इन सारी औरतों के सामने जिसको कि उन्होंने इसने मधु किया था। फलम्मा बस जब रई नहू, उन औरतों ने देखा उसको, यूसुफ अलैहिस्सलाम को, अकबर नहू तो वो शशदर रह गई, हैरान रह गई, यानी अपने आपे से बाहर हो गई, अपने यानी अपने आप पे काबू नहीं रख सकें। अकबर नहू वकत्तअना अयदियहुन्ना, और उन्होंने कता कर लिया अपने हाथों को, काट लिया अपने हाथों को। कत्तअना यानी डिसकंटिन्यू नहीं कर दिया, कता करने का मतलब डिसकंटिन्यू करना होता है ना, इस चीज को आपने रोक दिया। कत्ता, उन्होंने बाकायदा काट ही दिया, ठीक है, यानी पियर्स कर दिया अपने हाथों को छुरियों से। वकुलना, और कहा उन्होंने, कहने लगी, हाशा लिल्ला, ठीक है ना, ये एक से एक एक नहीं, एक क्या कहते हैं उसको, एक्सक्लेमेशन सेंटेंस के तौर पे भी ये इस्तेमाल होता है, लफ्ज के तौर पे भी इस्तेमाल होता है, अजीब किस्म का ये लफ्ज है अरबी जुबान के अंदर, इसम के तौर पर भी, फेल के तौर पर भी, हर्फ के तौर पर भी ये हाशा का लफ्ज इस्तेमाल होता है। तो हाशा लिल्ला मतलब, यानी कैसे इसको ट्रांसलेट करेंगे, इधर आगे तर्जुमे भी उन्होंने नहीं किया, और मुझे बिल्कुल मौका नहीं मिला कि इसका कोई और लफ्ज तलाश कर सकूँ उसके लिए। आपको अगर याद है किसी को तो बता सकते हैं। वकुल ना हाशा लिल्ला ही, यानी क्या कहते हैं, जैसे हम कोई दीनदार लोग होते हैं ना, सुबहान अल्लाह, वाओ, जो अंग्रेज दान होते हैं वो वाओ कहते हैं। मा हादा बशरा, नहीं है ये बशर, यानी कोई इंसान नहीं है ये बशर नहीं है। इन हादा इल्ला मलकुन करीम, नहीं है ये सिवाय एक बुजुर्ग फरिश्ते के, करीम यानी बहुत ही एक इकराम वाला, बहुत ही इज्जत वाला फरिश्ता। मलकुन, मलक फरिश्तों को कहते हैं, मलिक बादशाह को कहते हैं, तो यहाँ पे मलिक नहीं बल्कि मलक का लफ्ज अल्लाह ताला ने फरमाया, यानी ये बड़ा ही इज्जत वाला फरिश्ता है। ठीक है, यानी ये लोग जो है ना, ये अगरचे के मुसलमान नहीं थी अभी, लेकिन ये फरिश्तों के ऊपर ईमान रखती थी, फरिश्तों को मानती थी। यहाँ भी फरिश्ते भी कोई चीज होते हैं, और इवन आज भी बहुत सारे नॉन मुस्लिम कल्चर्स हैं जो कि एंजल्स को मानते हैं, राइट। तो इन हाजा इल्ला मलकम करीम कालत, तो जब इसने, जुलेखा ने ये सब देखा ना तमाशा, तो कहने लगी, कालत उसने कहा, फजालिकुन्ना पस ये वही है, फजा फजालिक कुन्ना के अल्लजी लुमतुन्ननी फीही, के जिसका के तुमने ना मुझे ताना दिया था, यानी इसके मुताल्लिक ही तुमने मुझे ताना दिया था, ये वही है जिसके बारे में तुम बातें कर रही थी। वलकद रावत तू, और तहकीक के मैंने लेना चाहा था, अन नफसी ही उसके नफ्स से, उससे उसका जी, यानी मैंने उसको अपनी तरफ माइल करना चाहा था, उसके नफ्स को जो है ना वो अपनी तरफ माइल करने की कोशिश करी थी। वही अल्लाह ताला एक लफ्ज जब ले लेते हैं ना तो फिर उसको रिपीट करते हैं, रावदा युराविदु, यहां पर भी वही उसी बेस से, रावत तू हूँ। ठीक है, तो लेकिन फस्ता असम, उसने यानी थामे रखा अपने नफ्स को, उसने अपने नफ्स को जो है ना वो रोके रखा। ठीक है, ए अतासामा, उसने अपने नफ्स को मजबूती से पकड़े रखा, थामे रखा। वाला इन लम, और अगर लम या फल नहीं उसने काम किया, मा आमुरुहु, वो जिसका कि मैंने उसको हुक्म दिया है, लयुस जनन्ना, जरूर बिल जरूर ये कैद में जाएगा। सिजन कहते हैं कैद को, तो जरूर बिल जरूर, लामे ताकीद बा नून सकीला, जरूर बिल जरूर ये इनकार्सरेटेड होगा। वला यकूनम मिन सागरीन, और जरूर बिल जरूर ये सागरीन में से होगा। सागर यानी जिसको के छोटा कर दिया गया हो, ठीक है, तो बेइज्जत, क्योंकि लोगों की निगाहों में जो बेइज्जत होता है वो छोटा हो जाता है, वो बड़ा नहीं रहता फिर, तो ये बेइज्जत होगा। ये उस खातून ने गोया के फतवा दिया यूसुफ अलैहिस्सलाम के बारे में। कहला, यूसुफ अलैहिस्सलाम ने कहा, रब्बी, ए मेरे रब, ठीक है, क्योंकि रब्बी जो है जब जेर होता है तो दरअसल या मुतकल्लम होता है उसके आखिर में, तो उन्होंने कहा, ए मेरे रब, असिजनु अहब्बु इलैया, सिजन कैद खाना, अहब्बु ज्यादा महबूब है मुझे, मेरे लिए ज्यादा प्रेफरेबल है, इलैया मेरे लिए, मिम्मा यदउननी इलैही, जिस चीज की तरफ ये औरतें मुझे बुलाती हैं, मुझे दावत देती हैं। दा यदउ का मतलब दावत देना, ठीक है, उससे ज्यादा अच्छा तो मुझे क्या चीज, किस चीज की तरफ दावत दे रही थी, हराम फेल की तरफ दावत दे रही थी, गुनाह की तरफ दावत दे रही थी, तो हमारे के कैद हो जाना जो है मुझे, मेरे लिए उसके मुकाबले में ज्यादा महबूब है। व इल्ला तसरिफ अन्नी कैदहुन्ना, और अगर तूने फेरा नहीं मुझसे उनका कैद, यानी वो जो प्लानिंग कर रही हैं, वो जो कोशिश कर रही हैं, कैद कर रही हैं, मंसूबा बना रही हैं, ठीक है, अगर तूने उसको मुझसे फेर नहीं दिया, मुझसे दूर नहीं कर दिया। सर्फ का मतलब पहले भी बताते रहे ना कि फेरना, चेंज करना, ठीक है, तो क्या होगा, असबु इलैहिन्ना, तो मैं मायल हो जाऊंगा उनकी तरफ, यानी उनका जो ये मंसूबा है, वो जिस तरफ मुझे दावत दे रही है, मैं उस गुनाह की तरफ मायल हो जाऊंगा। कौन कह रहा है ये, यूसुफ अलैहिस्सलाम, राइट, अल्लाह ताला के बरगुजीदा पैगंबर, और याकूब अलैहिस्सलाम के बेटे, और इसहाक अलैहिस्सलाम के पोते, और इब्राहिम खलीलुल्लाह के पड़पोते, ठीक है ना, यानी खानदानी नस्बत देखें आप, खानदानी नस्बत, ठीक है ना, यानी वन इन अ ट्रिलियन खानदानी नस्बत अगर किसी को कहे ना, तो वो ये वाली नस्बत थी यूसुफ अलैहिस्सलाम के पास। लेकिन क्या कह रहे हैं अपने रब से दुआ के अंदर, अगर तूने मुझे मेरी मुझसे फेर नहीं दिया ना इसको, आई वोंट बी एबल टू कंट्रोल माई सेल्फ, आई वोंट बी एबल टू कंट्रोल माई सेल्फ, मैं उनकी तरफ मायल हो जाऊंगा, ठीक है ना। और आज हमें अपने नफ्स के ऊपर कितना एतमाद है कि हम बड़े से बड़े गुनाह के मौके पे पहुंच जाते हैं, और इस एतमाद के साथ के कुछ नहीं होता, मैंने नहीं मुब्तला होना है इस गुनाह के अंदर, और अपने ऊपर से ज्यादा जो है हम अपने बच्चों के ऊपर एतमाद होता है, हम अपने बच्चों को गुनाहों के दलदल में धक्का देते हैं, और फिर उनसे एतमाद हमारा इतना होता है कि कुछ नहीं होता उनको, मेरा बच्चा जो है ना ये कर ही नहीं सकता। ये जुमला आपने शायद ना सुना हो, हमने तो बहुत सुना है, मेरा बच्चा नहीं कर सकता ये काम, मेरी बच्ची ये काम नहीं कर सकती, आपकी बच्ची जो है वो यूसुफ अलैहिस्सलाम से जो है ना वो ज्यादा पाकीज़ा है, आपका बेटा यूसुफ अलैहिस्सलाम से ज्यादा मुत्तकी, परहेजगार, और विलायत विलायत कुबरा भी नहीं बल्कि अकबरिया किसी किस्म के किसी दर्जे के ऊपर फायज है आपका बेटा, राइट, तो कितना एतमाद है हमें। और ये बेचारे जो थे ना, ये बेचारे ही कहेंगे ना, इनको अपने ऊपर एतमाद नहीं था, ठीक है, तो जिसको कहते हैं ना हम लोगों ने इसको बड़ा अच्छा सा खुशगवार नाम दिया है, खुशनुमा नाम, सेल्फ कॉन्फिडेंस, ठीक है ना, और ये सेल्फ कॉन्फिडेंस की खातिर जो है ना वो हम सब कुछ कर जाते हैं, कर गुजरते हैं, ठीक है ना। नाउज बिल्ला समझाने के लिए आज इस बोल रहा है, इन अंबिया के पास तो सेल्फ कॉन्फिडेंस था ही नहीं, ये तो सारा का सारा हमारे लिए बचा के रखा हुआ था इन लोगों ने, ठीक है ना, सेल्फ कॉन्फिडेंस, ठीक है, तो ये ऐसा नहीं है, सेल्फ कॉन्फिडेंस नाम की कोई चीज एग्जिस्ट ही नहीं करती, हकीकत ये है, बाकी तो होंगे ना जरा मलामत वाली बातें होंगी, हकीकत ये है, सेल्फ कॉन्फिडेंस नाम की कोई चीज एग्जिस्ट नहीं करती, ईदर इट इज अल्लाह कॉन्फिडेंस, या तो अल्लाह कॉन्फिडेंस होता है कि मेरा अल्लाह मुझे बचाएगा, मैं अपने आप को नहीं बचा सकता, ठीक है, और मेरा अल्लाह बचाएगा के पीछे फिर कुछ बैकग्राउंड होता है, कुछ उसके पीछे यानी कुछ ग्राउंडिंग होती है कि आपने अल्लाह ताला के साथ बदतमीजियां नहीं मचाई हुई हैं, ठीक है ना, तो अल्लाह ताला आपको बचाएगा। अल्लाह ताला ने हिफाजत का वादा किया है, नबी अलैहिस्सलाम ने हिफाजत के वादे किए हैं, लेकिन वो वादे मशरूत हैं, वो वादे मशरूत हैं। एहफज़ुल्लाह यहफज़ का इन तंसुरुल्लाह यंसुरकुम, है ना, अगर तुम अल्लाह की मदद करोगे यानी अल्लाह के दीन की मदद करोगे यानी अल्लाह के दीन वालों की मदद करोगे तब अल्लाह तुम्हारी मदद करेगा, शर्त के साथ है ये। अगर तुम अल्लाह ताला के अहकाम की हिफाजत करोगे तब अल्लाह ताला तुम्हारी हिफाजत करेगा, मशरूत है ये हिफाजत, ठीक है ना। और हमने जो बदतमीजियां मचाई हुई हैं जिसमें कि हम अपने गुनाहों को तस्लीम भी नहीं करते, एक तो होता है ना कि नादिम है, शर्मिंदा है, रो रहा है, अल्लाह ताला से माफी मांग रहा है और कह रहा है कि अल्लाह मुझसे गलती हो गई माफ कर दीजिए, फिर अल्लाह ताला की मदद का इसको वादा है, का इसको भरोसा है कि अल्लाह ताला मदद फरमाएंगे मुझ जैसे कमजोरों की, तो वो तो एक अलग मामला है ना। लेकिन एक शख्स जो है वो अपने गुनाह को गुनाह मानने के लिए तैयार नहीं है, बल्कि उल्टा जो है वो हर वक्त इसी कोशिश में रहता है कि दीन की तारीफात ही को बदल दे, गुनाह को सवाब बना दे, सवाब को गुनाह बना दे, और फिर वो अल्लाह पे एतमाद करके बैठा हुआ है, ठीक है ना। तो ये तो फिर कुरान हदीस को एक तरह का एक साइड पर रख दो, अपना जाती दीन हो गया फिर, ये अपना एक सेल्फ इमेजिनरी किस्म का दीन है ये, जिसकी कोई हैसियत नहीं है, ठीक है। तो सेल्फ कॉन्फिडेंस नाम की कोई चीज नहीं होती, हम इसके पीछे मत भागा करें और ना अपनी औलाद को भगाने की कोशिश किया करें, ये सराब है, ये सराब है, ये धोखा है, ये मिराज है, मिराज, ठीक है ना, ऑप्टिकल इल्यूजन सेल्फ कॉन्फिडेंस, ठीक है ना। तो ऑप्टिकल इल्यूजन के पीछे खुद भी भागते हैं, अपनी औलादों को भी भगाते हैं, अल्लाह कॉन्फिडेंस के पीछे क्यों नहीं भागते और औलादों को क्यों नहीं भगाते, जबकि अल्लाह रब्बुल इज्जत खुद फरमा रहा है अपने कलाम में, फफिरू इलल्लाह, अल्लाह की तरफ भागो, सही। तो दो ही चीजें हैं, या तो अल्लाह कॉन्फिडेंस या धोखा, या धोखा, देर इज नो सच थिंग एज सेल्फ कॉन्फिडेंस, इट डज नॉट एग्जिस्ट, ठीक है। ये सिर्फ और सिर्फ एक धोखा है जो कि हमें लग चुका है और हमें शैतान ने और दज्जालों ने लगा दिया है, और उसके लिए पता नहीं और क्या क्या स्पीच कॉम्पिटिशन, तो पता नहीं क्या क्या जो है ना वो बयान दिलवाते हैं और स्टेज फ्राइट को निकालने की कोशिश करते हैं ताकि हमारे बच्चे के अंदर सेल्फ कॉन्फिडेंस आ जाए, ठीक है ना। नबी अलैहिस्सलाम और सहाबा कराम की सुन्नत को छोड़ करके जो है ना वो दीनदार भी काफिरों से जो है ना वो तरीका ले रहे होते हैं स्टेज फ्राइट को निकालने के लिए, ताकि इनके अंदर बक बक करने का कॉन्फिडेंस आ जाए, राइट। और फिर जब वो बक बक करते हैं स्टेज के ऊपर आकर के, और फिर सारा जो मजमा जो है ना वो वाह वाह कर रहा होता है, तो फिर माशाल्लाह नफ्स साहब किधर किधर पहुंचते हैं फिर उसके बाद, हैं, जब तारीफ होती है ना मजमे में तारीफ होती है और वो अपनी तकरीर के बाद तारीफ होती है, तो क्या ख्याल है आपका, नफ्स साहब जो है वो फिर उनका उनकी इस्लाह हो रही होती है उसके बाद, हजरत नफ्स की, हजरत नफ्स जो है वो कमजोर हो रहे होते हैं जब ऑडियंस तारीफ के पुल बांधती है, राइट। हजरत नफ्स जो है ना फिर वो आसमान से बातें करते हैं, आसमान से, और फिर इसी नफ्स के जो है ना फिर ये इसके अंदर फिर वो होती है हुब्बे जाह, फिर इस नफ्स के अंदर पैदा होती है, फिर ये जाह के बगैर इसका गुजारा नहीं होता, फिर इसको जब हाथ में मोबाइल फोन आता है ना, इस हुब्बे जाह और इस नफ्स का जो शिकार हो चुका होता है ना बच्चा, मदरसे का बच्चा हो या किसी जगह का बच्चा हो, तो फिर उसके हाथ में जब फोन आता है ना तो फिर वो क्या करता है, फोन के जरिए से फिर वो सेल्फियां बनाता है अपनी, हर वक्त अपनी प्रमोशन, हर वक्त अपने आप को छपाता है, हर वक्त अपने आप को, जिसको क्या कहते हैं वो, एक साहब ने बड़ा जबरदस्त लफ्ज इस्तेमाल किया था उसके लिए, अपने आप को प्रोमोट करना है ना, हर वक्त जो है वो तस्वीरें खींच खींच करके दूसरों को कहीं भी जा रहा है, कुरान हदीस का तालिब इल्म है, राइट, कुरान हदीस का तालिब इल्म है, और जो है ना उसकी सेल्फियां आप इंटरनेट के ऊपर देख जा करके तो हैरान रह जाते हैं कि भाई ये कोई बॉलीवुड का एक्टर है क्या है ये, राइट। तो ऐसी कोई थोड़ी हमने बेड़ा गर्क किया है अपना, ऐसी कोई थोड़ी बेड़ा गर्क किया है हमने, सहाबा और नबी अलैहिस्सलाम की सुन्नतों को हमने तर्क किया है, जानबूझ करके तर्क किया है, उसको इस काबिल नहीं समझा कि हम उसको फॉलो करने की कोशिश भी करें, तो ऐसी भी थोड़ी बेड़ा गर्क हो गया। हम दूसरों का इल्जाम ठहराते हैं, वो ऐसे हैं, वो ऐसी बातें करते हैं, वो वैसी बातें करते हैं। अल्लाह के बंदे, तुमने अपनी नस्लों को बर्बाद करने में कोई कसर छोड़ी है? तो फरमाते हैं कि वह अकुम मिनल जाहिरीन, और मैं जो हूं ना वो जाहिरीन में से हो जाऊंगा, जुहला में से हो जाऊंगा। जो जुहला जिस तरह की हरकतें करते हैं ना, ठीक है, मैं उनकी तरफ अगर गुनाह में माइल हो गया तो मैं भी उन्हीं जाहिलों की तरह से हरकतें करना शुरू हो जाऊंगा। जैसे एक दुनियादार जो है वो जुहला की तरीके से अपनी वीडियोस बना रहा होता है, उसी तरीके से एक दीनदार भी जो है वो जुहला की तरीके से अपनी वीडियोस बना रहा होता है, राइट। फस्तजाब लहू रब्बुहू फसरफ अन्हु कैदहुन्ना, सो कबूल कर ली उसकी बात उसके रब ने, फसरफ अन्हु बस फिर उसके बाद फेर दिया उससे, कैदहुन्ना यानी ये लोग जो प्लानिंग्स कर रही थी, जो बातें कर रही थी उनके खिलाफ, तो उसके असर को उनसे दूर कर दिया, ठीक है ना। वो अपनी बातें करती रहे, ठीक है ना, लेकिन जरूरी को थोड़ी है कि कोई आपके खिलाफ प्लानिंग कर रहा हो तो उस प्लानिंग का आपके ऊपर इम्पैक्ट भी हो जाए। इम्पैक्ट तो उसी वक्त होगा जब अल्लाह ताला चाहेंगे, अल्लाह ताला की मर्जी के बगैर तो इम्पैक्ट नहीं हो सकता ना, ठीक है ना। ये कोई न्यूटन्स लॉ ऑफ मोशन तो दुनिया में ये तो झूठ है। ये तो फरिश्तों को और अल्लाह ताला को पिक्चर से निकालने के लिए ये साइंस बनाई गई है, ठीक है ना। वरना अल्लाह की मर्जी के बगैर तो ये असबाब कोई हैसियत नहीं रखते, कोई लॉज हैसियत नहीं रखती, ठीक है ना। तो ये नहीं है कि जी आप करेंगे तो डेफिनेटली उसका एक असर भी क्रिएट होगा ना, राइट। कोई काफिर फासिक फाजर मेहनत करे, उसका असर क्या क्रिएट होगा? फॉर श्योर क्या असर क्रिएट होगा? अल्लाह का नबी भी मेहनत करे तो अल्लाह नहीं चाहता तो उसका असर क्रिएट नहीं होगा, राइट। तो अल्लाह के नबी की मेहनत का असर अल्लाह की मर्जी के बगैर क्रिएट नहीं हो सकता। तो किसी फासिक फाजर और मुसलमानों का दुश्मन और अल्लाह का दुश्मन, उसकी मेहनतों का असर कैसे क्रिएट हो सकता है? अल्लाह ताला ने यहाँ पे क्या किया? बस दुआ कबूल करी, फसरफ अन्हु कैदहुन्ना, खत्म बात। उनकी सारी की सारी तदबीरें जो है वो, और इनकी तदबीर ये कौन थी? ये औरतें थी, है ना। इन्ना कैदकुन्ना अजीम, जिनके बारे में अल्लाह ताला खुद फरमाते हैं इनका जो कैद है ना ये तो अजीम है, और जो शैतान है उसका कैद तो जो है वो ज़ईफ होता है। इबलीस जिसने के नस्लों को गुमराह किया, जिसने के कैसे कैसों को जहन्नम तक पहुंचवाया, उसके कैद के बारे में अल्लाह ताला फरमाते हैं कि ये तो ज़ईफ है, काना ज़ईफा। ये जो थी ना ये उससे भी ज्यादा खतरनाक थी, लेकिन जब अल्लाह ताला की इंटरफेरेंस हो जाए, अल्लाह ताला जो है वो किसी के लिए फैसला फरमा दें, तो सरफ अन्हु कैदहुन्ना, फेर दिया बस, खत्म बात, ठीक है ना। ऑल प्रॉब्लम सॉल्व्ड, इन्नहु वस्समीउल अलीम, बेशक वो तो असमीय है, सब कुछ सुनने वाला है, नहीं भी बोलोगे तो तुम्हारे दिल की आवाज को भी वो सुनता है, और अल अलीम और सब कुछ जानने वाला है, किस काम को कैसे करना है, कब करना है, क्यों करना है, कहाँ तक करना है, कब नहीं करना है। अल अलीम, सारा इल्म अल्लाह ताला के पास है, सही। तो जिसका अल्लाह, उसके बाद फिर उसको किसी और की जरूरत नहीं रहती। काश कि हम अल्लाह को अपना बना लें। नज़में तो बड़ी सुनते हैं, अल्लाह को अपना बना लो, पढ़ते भी हैं, लेकिन बनाने के में हम बिल्कुल भी इंटरेस्टेड नहीं है कि अल्लाह को अपना बना लें ताकि सारा मसला ही हल हो जाए, ठीक है। बहरहाल पढ़ना पढ़ाना हमारा काम है, और अल्लाह ताला से दुआ तो करनी चाहिए कि अल्लाह हम सबको इन चीज़ों को रियलिटी बनाने की, रियलिटी समझने की तौफीक अता फरमा दे, रियलिटी समझ करके पढ़ने की तौफीक अता फरमा दे। वरना हम इनको जो है ना वो एक अपना अम्मा अब्बा वाला दीन है, मम्मी डैडी, अम्मा अब्बा बोले, मम्मी डैडी बोले, जो भी बोले, तो मम्मी डैडी जो है वो कुरान कुरान करते थे, पढ़ते पढ़ते नहीं थे समझा, उन्होंने भी कोई नहीं, लेकिन करते तो थे ना कुरान कुरान। तो दिस इज यानी इट बिहूव्स मी कि मैं भी कुरान पढ़ूं, क्योंकि ये मेरे आबाओ अजदाद का जो है वो रिवायत है, उनके तरीका है ना। तो मैं भी कुरान शरीफ पढ़ूँ, मैं भी जरा ये करूँ, मैं भी जरा वो करूँ। ये आबाओ अजदाद के लिए जो है ना ये दीन नहीं होता, दीन तो होता है अल्लाह के लिए, आखिरत के लिए, ठीक है। तो इस कुरान को हकीकत समझेंगे तब बात बनेगी, वरना तो आबाओ अजदाद के कहने पर या जो है वो उनके रास्ते के ऊपर जो है वो चलने के चक्कर में जो है वो असमीम की रियलिटी हमें समझ में नहीं आनी फिर उसके बाद, ठीक है। तो फसारफा अनहु कैदहुन्ना, खत्म बात। ثم بدا لهم من بعد، پھر یوں سمجھ میں آیا لوگوں کی ان نشانیوں کے دیکھنے پر، من بعد ما رأوا الآیات، ليسجننه حتى حين. تو بدأ يبدأ، تو یہ سمجھ میں آیا گویا کہ جیسے ان لوگوں کے لیے، ان لوگوں کو یعنی، اب آگے خیر تفسیر میں پڑھ لینا ہم نے انشاءاللہ، کہ عزیز مصر اور جو باقی وہاں پہ لوگ تھے، ایڈمنسٹریشن کے جو لوگ تھے، تو ان کو کیا سمجھ میں آیا اس 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 واقعے کے بعد، ان کو کیا سمجھ میں آیا کہ یعنی جو انہوں نے نشانیاں وغیرہ دیکھی نا، حالات وغیرہ دیکھے، آیات کا لفظ اللہ تعالیٰ نے اس کے لیے بھی استعمال کیا کہ جو نشانیاں، جو سائنس لوگوں کے معاملات دیکھے، تو یہی سمجھ میں آیا کہ اس کو قید میں رکھیں ایک معین مدت تک کے لیے. ٹھیک ہے، تو یوسف علیہ السلام جو ہے وہ فیمس ہو گئے تھے، ٹھیک ہے، پاپولر ہو گئے تھے، لوگوں کو جو ہے ان کے بارے میں پتہ چلنا شروع ہو گیا تھا، اور جو ہے وہ جنگل فائٹ کی طرح اس طریقے سے جو ہے وہ یہ باتیں جو ہے پورے معاشرے کے اندر، پورے ایریے میں پھیل گئی تھیں، مدینہ میں پھیل گئی تھیں، المدینہ. ٹھیک ہے، تو بھائی ذرا سا نظروں سے اوجھل کرو، ٹھیک ہے نا، اٹس گیٹنگ آؤٹ آف کنٹرول، نظروں سے اوجھل کرو. ٹھیک ہے، تو نظروں سے اوجھل جب کوئی چیز ہو جاتی ہے تو کم از کم پرانے زمانے میں، آج کل تو نظروں سے اوجھل سوشل میڈیا، میڈیا اوجھل کر بھی دو پھر بھی اوجھل نہیں ہوتا. ٹھیک ہے نا، اور پھر اس کے علاوہ باقی اور تفصیلات ہوتی ہیں کہ کرنا بھی نہیں چاہتے جو بھی ہے. ٹھیک ہے، لیکن پرانے زمانے میں تو سوشل میڈیا بھی نہیں تھا، پرنٹ میڈیا بھی نہیں تھا، انٹرنیٹ بھی نہیں تھا، ٹیلی ویژن بھی نہیں تھا، تو آنکھ اوجھل پہاڑ اوجھل. ٹھیک ہے، اس وقت جو ہے نا یہ محاورہ ایکچولی اپلائی ہوتا تھا، آنکھ اوجھل پہاڑ اوجھل. اب آنکھ اوجھل سے جو ہے نا وہ کوئی پہاڑ اوجھل نہیں ہوتا، بلکہ کیا ہوتا ہے ذرا آپ بتا دیں. آج کیا ہوتا ہے آنکھ اوجھل سے پہاڑ اوجھل ہو جاتا ہے، آج کل کیا ہوتا ہے اس سے؟ جی بتائیے ذرا، کچھ اویئر لوگوں کا، آؤٹ آف سائٹ آؤٹ آف مائنڈ، آپ سے ترجمہ کرنے ہوں گے اس نے کہا ہے. آج کل کیا ہوتا ہے آؤٹ آف سائٹ آؤٹ آف مائنڈ؟ آج کل جب بند کیا جاتا ہے تو اس سے کیا نتائج نکلتے ہیں؟ آج کل وین دیر از نو سچ تھنگ ایز آنکھ اوجھل، جی وہ زیادہ مشہور ہو جاتے ہیں، وہ زیادہ ہیرو بن جاتے ہیں. ٹھیک ہے، وہ زیادہ بڑے ہیرو بن جاتے ہیں. ٹھیک ہے، کیوں؟ اس لیے کہ وہ آنکھ اوجھل ہوئے کوئی تھوڑی ہیں، فزیکلی آنکھ اوجھل ہوئے ہیں نا، آپ کے میڈیا سے کوئی تھوڑی اوجھل ہوئے ہیں. ٹھیک ہے، تو آج کل تو بلکہ کیا بولیں، اب آرٹیفیشل انٹیلیجنس، آرٹیفیشل انٹیلیجنس تو آج وہ ہو رہا ہے جو کہ ایون ایک دو سال پہلے بھی نہیں ہوتا تھا. رائٹ، ایون دو سال پہلے بھی نہیں ہوتا تھا. تصویریں اور باقی ویڈیوز اور یہ ساری چیزیں تو تقریباً 100 سال سے چل رہی ہیں. اے آئی جو چیز آئی ہے تو اور مشہور ہو جاتے ہیں، اور ہیرو بن جاتے ہیں. تو آپ کو کسی کو ہیرو بنانا ہے اس کو بند کر دیں، ہمارے ملک میں یہی ہوتا ہے نا. وہ پہلے اوپر لے کر کے آتے ہیں، جب اوپر لے کر کے آتے ہیں نا تو وہ پھر اتنے گند خانے کو کیسے کوئی ٹھیک کرے گا آ کر کے، نہ تو ان کی نیت ہوتی ہے ٹھیک کرنے کی، ٹھیک ہے نا، اور نہ جو ہے وہ ان کے لیے ممکن ہے. وہ خود اپنے آپ کو ٹھیک نہیں کر سکتے، وہ دوسروں کو کیا ٹھیک کریں گے، ملک کو کیا ٹھیک کریں گے. ٹھیک ہے نا، تو جب اوپر آتے ہیں ان کو بٹھایا جاتا ہے لا کر کے نا، تو وہ پھر میس اپس کرتے ہیں، ان کے میس اپس کو دوسرے لوگ اچھالتے ہیں، ان کو جو ہے دوسرے طریقے سے ہے نا، یعنی جو بٹھاتا ہے وہ گراتا بھی ہے، تو وہ گرانے کا سارا پھر انتظام کرتے ہیں. پھر جب وہ اتنے زیادہ گر جاتے ہیں نا، تو پھر ان کو نظروں سے تھوڑی دیر کے لیے اوجھل کرتے ہیں، اور اس اوجھل کرنے کا مقصد کیا ہوتا ہے، واپس لے کر کے آئیں گے، زیادہ پاپولاریٹی کے ساتھ لے کر کے آئیں گے. ٹھیک ہے، اور کبھی کبھی جو ہے وہ دنیا سے بھی اوجھل کر دیتے ہیں، تو پھر ان کی اولاد کو بھی زیادہ پاپولاریٹی کے ساتھ لے کر کے آتے ہیں. اور ہم عقل مند قوم کے لیے کے فرد، ہم پھر وہی تالیاں، ہمیں تالیاں بجانی آتی ہیں خالی، ہمیں صرف تالیاں بجانی آتی ہیں. کیوں کیوں ہمیں صرف تالیاں بجانی آتی ہیں؟ اس لیے کہ اللہ تعالیٰ نے ہمیں اندھا کر دیا ہے، کیونکہ ہم نے اللہ تعالیٰ کو بھلا دیا، ہم نے اللہ تعالیٰ کو بھلا دیا ہے، تو اللہ تعالیٰ نے ہمیں اپنی جانوں کو بلا دیا، اپنے فائدے کو بلا دیا. یہ اللہ تعالیٰ کا عذاب ہے جس سے کہ ہم آلریڈی گزر رہے ہیں اور ہمیں اس کا ادراک بھی نہیں ہے. ٹھیک ہے نا، ہر چڑھتے سورج کے ہم پجاری بن جاتے ہیں، پھر اس سورج کو جو ہے وہ رات کی وقت غائب کیا جاتا ہے تاکہ وہ صبح کو دوبارہ نکلتا ہے، پھر اس کے پجاری بن جاتے ہیں. ہے نا، ابراہیم علیہ السلام کی طرح نہیں کہ نہیں میں جو ہے نا وہ ڈھلنے والوں کی پوجا نہیں کرتا، ہم کوئی تھوڑی ہیں خلیل اللہ. تو ہم جو ہے وہ ڈھلنے والوں کی بھی پوجا کرتے ہیں، ہم جو ہے وہ چڑھتے والوں کی بھی پوجا کرتے ہیں، ہم تالیاں بجاتے ہیں. ہمیں بیوقوف بنانا دنیا کا سب سے آسان کام ہے. ٹھیک ہے، پہلے نہیں تھا ایسا لیکن اب ہو گیا ہے. ٹھیک ہے، تو بھائی پھر کسی لیڈر کو اگر جیل میں بند کر دیا جائے تو اس کا مطلب اس کا یہ اس کے حق کی دلیل ہوتی ہے کہ وہ حق پہ تھا اس وجہ سے، کیونکہ یوسف علیہ السلام کو جو ہے وہ جیل میں بند کر دیا گیا تھا، تو اب یہ بھی یوسف علیہ السلام کی طرح ہو گیا کیونکہ اس کو جیل میں بند کر دیا گیا. یہ حق کی دلیل ہے. اگر یہ حق کی دلیل نہیں ہے تو پھر کیا ہے حق کی دلیل؟ کیا ہے حق کی دلیل کہ کوئی شخص حق پر ہے تو اس کی دلیل کس بنیاد پر ہوگی؟ جیل و بند کی صعوبتیں برداشت کرنا، قید و بند کی صعوبتیں، جیل و بند نہیں، قید و بند کی صعوبتیں برداشت کی ہیں انہوں نے. ہی مسٹ بی رائٹ اور شی مسٹ بی رائٹ، کیونکہ قید و بند کی صعوبتیں برداشت کریں. ہمارے یہاں تو یہ جملہ بڑا اٹس ویری کنوینئنٹلی تھرون اراؤنڈ. ٹھیک ہے، تو کیا ہے حق کی دلیل؟ جیل میں بند ہو جانا، قرآن و سنت کی پیروی. اچھا، قرآن و سنت کی پیروی، ٹھیک ہے نا. تو بھائی یہ جو یوسف علیہ السلام کا واقعہ، یہ کدھر ہے؟ یہ کوئی اشتیاق احمد کی ناول کے اندر یوسف علیہ السلام کا واقعہ ہے؟ تو یہ قرآن کے اندر ہی تو ہے. تو قرآن سے تو پتہ چلتا ہے کہ جیل میں بند ہو جانا جو ہے وہ حق کی دلیل ہے. تو قرآن و سنت، سنت کی پیروی سے بات سمجھ میں نہیں آئے گی. آج کل جو ہے نا دین کی ہوائیں چل چکی ہیں، تو اس وجہ سے نا ذرا سنبھل کے یہ لفظ استعمال کرنا سیکھیں. تھنگز آر چینجنگ ویری فاسٹ، اس وجہ سے وی ہیو ٹو کیپ اپ گریڈنگ آور مائکرو کوڈ. آپ کا تو آئی ٹی سے بھی تعلق ہے نا، جب چیزیں چینج ہو جاتی ہیں، جب جو ہے وہ وائرسز آ جاتے ہیں، نئے وائرسز آ جاتے ہیں، جب جو ہے وہ نئے ایپلیکیشنز آ جاتی ہیں، ہے نا، نئے قسم کے ڈسیپشنز آ جاتے ہیں، تو پھر مائکرو کوڈ اپ گریڈ کرنے کی ضرورت پڑتی ہے. ٹھیک ہے، تو اس وقت جو ہے نا وہ وی نیڈ اے مائکرو کوڈ اپ گریڈ، بلکہ وی نیڈ ٹو کیپ اپ گریڈنگ آور مائکرو کوڈ، بیکاز یہ فتنہ دجال کا زمانہ ہے، اس کے اندر بڑی تیزی کے ساتھ دجل آ رہے ہیں. اس وجہ سے نا یہ قرآن و سنت کی پیروی جو ہے نا یہ کافی نہیں ہے اس وقت. ٹھیک ہے، وہ آگے سے جس کو آپ یہ بولیں گے نا اس کو آپ سے زیادہ پتا ہوگا کہ قرآن کے اندر خود یہ واقعہ موجود ہے. تو میں تو قرآن سے تو آپ کو دلیل دے رہا ہوں کہ اندر چلا جانا جو ہے وہ حق کی دلیل ہے. یوسف علیہ السلام کا واقعہ آپ کو نہیں پتا قرآن مجید کے اندر؟ آپ نے قرآن نہیں پڑھا؟ آپ نے قرآن نہیں پڑھا؟ مجھے آپ سے زیادہ قرآن آتا ہے، آپ کون سی جو قرآن و سنت کی باتیں کر رہے ہیں؟ ٹھیک ہے، تو ان کی نسبت کن کے ساتھ ہے؟ یہ بھی تھوڑا سا پرانا ہو گیا، اس کے اوپر بھی پیچ مینجمنٹ کی ضرورت ہے. ان کی نسبت کن کے ساتھ ہے؟ بیکاز بہت سارے نسبت والے بھی مل جائیں گے آپ کو. پیچ مینجمنٹ، پیچ مینجمنٹ کریں. ٹھیک ہے، بہت سارے نسبت والے بھی آپ کو مل جائیں گے، ہر طرف ہر طرف مل جائیں گے. ٹھیک ہے بھائی، فتنہ دجال جو ہے نا یہ گڑیا گڈے کا کھیل نہیں ہے، ہم نے اس کو سمجھ رکھا ہے، گڑیا گڈے کا کھیل. ٹھیک ہے، ان پر اعتماد کس کا ہے؟ وہ بھی بہت سارے مل جائیں گے. بس عجیب حالات ہیں. صحیح بات تو یہ ہے کہ اس کا جواب مجھے بھی نہیں معلوم. صحیح ہے، اچھی بات یہ. ٹھیک ہے، ٹھیک ہے. شریعت، شریعت و سنت، شریعت ہی ہے بیسیکلی. ٹھیک ہے، لیکن شریعت جو ہوتی ہے وہ قرآن کے واقعات خالی نہیں ہوتے، وہ فقہا کا جس کی چیز کے اوپر اجماع ہوتا ہے نا، فقہا کا جس چیز کے اوپر اجماع ہوتا ہے وہ شریعت ہوتی ہے. تو وہ قرآن مجید اور سنت، سنت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم میں سے جو چیزیں فقہا نے اخذ کری ہے نا، فقہا یعنی عام مفتی صاحب بھی نہیں، عام مولوی صاحب بھی نہیں، فقیہ درجے کے، بات کو سمجھنے والے، دین کے مقاصد کو سمجھنے والے اور حالات حاضرہ کو سمجھنے والے، حالات حاضرہ کو سمجھنے والے، امام محمد رحمت اللہ علیہ، امام ابو حنیفہ رحمت اللہ علیہ اور دوسرے جو فقہا تھے، یہ مارکیٹ میں جا کر کے کیوں مارکیٹ کے مسائل کو سمجھتے تھے؟ یہ صرف کتاب اور سنت کی کا مطالعہ کیوں نہیں کرتے رہتے تھے؟ کیونکہ فقیہ جو ہے نا، وہ صرف کتابی نہیں ہوتا، فقیہ صرف کتابی نہیں ہوتا، دور حاضر کے حالات بھی اس کو دوسروں کے مقابلے میں زیادہ اچھی طرح سے سمجھ میں آتے ہیں، رائٹ؟ تو فقہا جس چیز کے اوپر اجماع کرتے ہیں نا، وہ شریعت ہوتی ہے، وہ صرف قرآن مجید کا ایک واقعہ نہیں ہوتا کہ اچھا یوسف علیہ السلام کو قید میں بند کر دیا گیا تھا، دیٹ مینس کہ دس از اے سائن آف حق، نو. ٹھیک ہے، تو بس یہ ہے، باقی یہ کہ یعنی یہ جو اصول کی بات ہو گئی، اور باقی یہ کہ بھائی جب کوئی واقعہ پیش آتا ہے اس کے اوپر آپ اس اصول کو کیسے اپلائی کر پاتے ہیں، آپ جو ہے وہ دجل سے بچ پاتے ہیں نہیں بچ پاتے ہیں، اس کے لیے تو بھائی رو رو کر کے اللہ تعالیٰ سے مانگنی پڑے گا، اللہ تعالیٰ سے مانگنی پڑے گا حفاظت، اللہ تعالیٰ سے بصیرت مانگنی پڑے گی، اللہ تعالیٰ سے حفاظت مانگنی پڑے گی اور ایمان کی حفاظت، کیونکہ فتنہ دجال والا جو معاملہ جو اس وقت چل رہا ہے، جس میں کہ ہر وقت پیچ مینجمنٹ، آپ کون کون کر سکتا ہے پیچ مینجمنٹ؟ کسی کے بس میں ہے ہم میں سے کہ ہم ہر وقت جو ہے وہ اپنے آپ مائکرو کوڈ کو اپ گریڈ کرتے رہیں اور دنیا کے تمام واقعات سے جو ہے وہ باخبر رہ سکیں، اور کہاں پہ کس قسم کا دجل جو ہے وہ اس وقت اپلائی ہو رہا ہے وہ ہر چیز جو ہے وہ آپ معلوم کر کے رکھ سکیں؟ کسی کے بس میں ہے یہ سب کچھ کرنا؟ کسی کے بس میں نہیں ہے یہ سب کچھ کرنا، کسی کے بس میں نہیں ہے، ٹھیک ہے؟ تو اس وجہ سے جو ہے نا، سب سے پہلے اور سب سے اہم یہی ہے کہ ایمان کی اہمیت کو سمجھتے ہوئے اللہ تعالیٰ سے ایمان کی حفاظت کے لیے ہر وقت جو ہے وہ مانگتے رہا کریں، ہر وقت مانگتے رہا کریں، تب اللہ تعالیٰ جو ہے نا وہ جس وقت جس پیچ کی ضرورت ہوگی نا، وہ اوپر سے آپ کے اوپر ڈاؤن لوڈ فرما دیں گے، ڈاؤن لوڈ کروا دیں گے جس وقت جس پیچ کی ضرورت ہوگی. آپ کو ہر جگہ جا کر کے مونی مارنا پڑے گا کہ جا جا کر کے ادھر سے سمجھو کہ اچھا یہ دجل چل رہا ہے، ادھر سے دجل چل رہا ہے، ادھر سے دجل چل رہا ہے، نہیں. وٹ ایور یو نیڈ، جو آپ کی نیڈ ہے، اللہ رب العزت کو آپ کی نیڈ پتا ہے، اللہ تعالیٰ جو ہے نا وہ آپ کو وہ چیز سمجھا دیں گے، ٹھیک ہے؟ اور دجل سے بچنے کا یہی ایک طریقہ ہے، اسباب اور کلیکٹو ایفرٹس، یہ اس کلیکٹو ایفرٹس کا زمانہ نہیں ہے یہ، ٹھیک ہے نا؟ بہت ہی مائنر اور چھوٹی کلیکٹو ایفرٹس تک تو بات جا سکتی ہے، بڑی کلیکٹو ایفرٹس کا یہ زمانہ نہیں ہے، ٹھیک ہے؟ نبی علیہ السلام فرمایا کہ یہ دین غریب ابتدا، اس کے دین کی ابتدا غریب ہوئی تھی، ٹھیک ہے؟ عجیب و غریب، عجیب اس کی ابتدا ہوئی تھی، اور پھر یہ پلٹ کر کے ویسے ہی ہو جائے گا جیسے اس کی ابتدا ہوئی تھی. تو اگر ہم مانتے ہیں کہ اس وقت جو ہے نا یہ فتنہ دجال کا زمانہ ہے، اور یہی جو ہے وہ آخری زمانہ کہلاتا ہے، عیسیٰ علیہ السلام کے دنیا سے چلے جانے کے بعد والا زمانہ جو ہے نا وہ آخری زمانے کی تعریف کے اندر نہیں آتا ہے، بلکہ فتنہ دجال والا زمانہ جس وقت کے امام مہدی اور عیسیٰ علیہ السلام کے آنے کی بس قریب کا زمانہ ہوگا، اس کو کہا جاتا ہے. تو اگر یہ وہ والا زمانہ ہے اور حالات جو ہے وہ پلٹ کر کے بالکل ابتدا والے حالات جیسے پہنچ چکے ہیں، تو پھر ابتدا میں کیا ہوتا تھا؟ ابتدا میں کیا ہوتا تھا؟ نبی علیہ السلام انڈیویجول ایفرٹس کر رہے ہوتے تھے، انڈیویجول ایفرٹس، اور باقی انڈیویجولس بھی انڈیویجول ایفرٹس کر رہے ہوتے تھے، ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ وہ انفرادی محنت کر رہے ہوتے تھے، باقی عشرہ مبشرہ صحابہ جو شروع شروع میں سابقون اولون، وہ انفرادی محنتیں کر رہے ہوتے تھے لوگوں کو دین کی طرف لانے کے لیے، ٹھیک ہے؟ اور پھر تھوڑی سی کلیکٹیو ایفرٹ جو تھی وہ کیا تھی؟ دار ارقم کے اندر، بالکل صحیح فرمایا، دار ارقم کے اندر، اور وہ بھی ہیڈن تھی، چھپ چھپ کر کے، جان بچا کر کے، کہیں کسی کو پتہ نہ چل جائے، ٹھیک ہے نا؟ اس کے اندر جو ہے نا وہ یہ یوٹیوب کی ویڈیوز ٹائپ کی کوئی چیز نہیں تھی جس میں جو ہے نا وہ پروموشن ہو، اور جو ہے وہ آپ جو ہے وہ پوری دنیا کے اندر جو ہے وہ اپنے پیغام کو پہنچا رہے ہوں، اور جو ہے وہ وائرل ہو رہے ہوں، اور فلانا ہو رہے ہوں، ڈھمکانا ہو رہے ہوں، نہیں. دار ارقم والی جو ایفرٹ ہے وہ بالکل بھی اس طرح کی ایفرٹ سے میچ نہیں کرتی، ٹھیک ہے؟ تو اس کے لیے انفرادی ایفرٹس اور دین سیکھنے کے لیے دار ارقم جیسی بہت ہی لمیٹڈ قسم کی ایفرٹس، ٹھیک ہے نا؟ تو ابتدا کے زمانہ یہ ہے، اور بس اتنا ہی آپ کر سکتے ہیں، تو اللہ تعالیٰ سے مدد، اور یہ ہم اس وقت اس سے زیادہ اور کچھ بھی نہیں کر سکتے، اور نہ کرنے کی کوشش کریں، ورنہ کھایا پیا کچھ نہیں، ग्लास तोड़ा, छियाने छियाने। समझते हैं इस वाली मुहावरे को, खाया पिया भी कुछ नहीं, हाथ भी कुछ नहीं आएगा, बल्कि उल्टा ग्लास तोड़ने के छियाने जो है ना वो अपनी जेब से पे करने पड़ जाएंगे। ठीक है, रब्बना हब लना मिन लदुनका रहमतन व हयी लना मिन अमरिना रशदा। खैर, इस तरह की दुआएं कुरान मजीद में हमें सिखाई गई हैं। तो और सूरह कहफ वाली दुआ आपने बताया, ये तो सूरह कहफ का तो खास ताल्लुक है दज्जाल के फितने से हिफाजत के लिए, तो इन दुआओं को अपने मामूल में लाना चाहिए। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हम सब के साथ आसानी और आफियत का मामला फरमाए। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।